السلام علیکم، یہ وائس آف امریکہ واشنگٹن ایئر پروگرام جہاں رنگ کے ساتھ میں ہوں اسد حسن، پروڈیوسر ہیں اسفر امام۔ آج کے اس پروگرام میں جن موضوعات پہ ہم بات کریں گے، صدر ڈونلڈ ٹرمپ کا بحیثیت صدر پہلا اسٹیٹ آف دا یونین خطاب، اس میں جن امور پہ بات کی گئی، خاص طور پہ ان کے جو خارجہ پالیسی سے متعلق جو پالیسی گائیڈ لائنس تھیں اس کے اندر، یا ان کا مستقبل کا لائحہ عمل اس کے اندر ہو سکتا ہے، اس کے اوپر ہم تفصیل سے بات کریں گے۔ اور اسی ضمن میں جو اہم اعلانات ہوئے اس پہ ہماری گفتگو ہوگی، جیسے خاص طور پہ وہاں پہ انہوں نے بات کی گوانٹانامو بے جو قید خانہ ہے یا حراستی مرکز ہے، اس کو قائم رکھنے کا جو ان کی طرف سے کہا گیا ہے۔ اس کے ساتھ ساتھ اس ریجن کے لیے، افغانستان پاکستان کے لیے ان کی سپیچ میں کیا کچھ ہے، براہ راست اگر پاکستان کا نام نہیں لیا گیا تو انڈائریکٹ میسیجز کیا ہیں۔ پروگرام کا ہمارا دوسرا حصہ، اس میں ہم گفتگو کریں گے، افغانستان سے کافی ڈیولپمنٹس ہیں، دہشت گردی میں، دہشت گرد حملوں میں شدت آئی ہے، ساتھ ساتھ یہ کہ افغانستان کے انٹیلیجنس چیف اور وزیر داخلہ وہ پاکستان کا دورہ کر رہی ہیں اس وقت، اور پاکستان کے ساتھ مختلف امور کے اوپر تعاون کے لیے تبادلہ خیال ہو رہا ہے۔ اسی طرح امریکی اقدار بھی اسلام آباد میں ہیں، اور ایسے وقت میں ہیں جب پاکستان کے اندر موجود افغان پناہ گزینوں کی لیے جو مدت ہے ان کے قیام میں، اس کے لیے جو توسیع کی گئی تھی وہ اپنے اختتام کو پہنچنے والی ہے، اور امبیسڈر زخل وال جو کہ اسلام آباد میں افغان امبیسڈر ہیں، وہ اس بات پر حیران ہیں جو پاکستان کے دفتر خارجہ کے ترجمان نے یہ ٹویٹ کیا تھا کہ 27 طالبان جن کا تعلق حقانی نیٹ ورک سے ہے، ان کو پچھلے ایک سال کے دوران کابل کے حوالے کیا گیا ہے۔ آخری حصہ پاکستان کی سیاست سے متعلق ہوگا، اہم سیاسی رہنماؤں کے لیے جو عمر بھر سیاست پہ پابندی لگی ہے، سپریم کورٹ میں اس کے خلاف اپیل ہے، اور ایک اور موقع ان پالیٹیشنز کے پاس بشمول سابق وزیر اعظم نواز شریف کے کہ وہ اپنا کیس پلیٹ کر سکتے ہیں۔ واپس آتے ہیں پروگرام کے پہلے سیگمنٹ کی جانب۔ رات صدر ڈونلڈ ٹرمپ نے اسٹیٹ آف دا یونین خطاب کیا، اس میں کئی ایشوز کے اوپر انہوں نے بات کی، خاص طور پہ ان کا جو فوکس رہا وہ ملکی اندرونی صورتحال، ملکی معیشت، ملک کے اندر روزگار، اس بارے میں تھا، اور لیکن اور جو امیگریشن پالیسی جس کا تعلق فارن پالیسی سے بھی ہے لیکن اس کا تعلق بھی انٹرنل سیکیورٹی سے ہے، اس کے اوپر ان کی بھرپور توجہ رہی۔ فارن پالیسی کو بہت سارے تجزیہ نگاروں کے مطابق انہوں نے بہت کم وقت دیا، انہوں نے ایران کا ذکر کیا لیکن سب سے زیادہ فوکس نارتھ کوریا پہ تھا۔ افغانستان کے اندر جب انگیجمنٹ کی بات ہوئی تو صرف اتنا ہی کہا کہ وہاں پہ ہماری جو ملٹری کی انگیجمنٹ ہے اب وہ نئے رولز کے تابع ہے، اور پھر یہ کہ ہم اپنے دشمنوں کے ساتھ اپنے پلانز شیئر نہیں کریں گے۔ اس سے مراد کیا ہے، اس سے مخاطب کون ہے، دشمن کون ہے، اور کیا دشمنوں کے ساتھ پہلے کچھ شیئر ہو رہا تھا، بہت سارے سوالات ہیں۔ پھر گوانتانامو بے جیل، اس کا یا جو حراستی مرکز ہے کیوبا کے اندر، اس کو قائم رکھنے کا عندیہ دیا ہے، کیونکہ اس سے پہلے صدر باراک اوباما اس کو بند کرنے کی کوششیں کرتے رہی ہیں، اور تقریباً یہ اب بھی اس وقت بھی اس قدر فعال نہیں ہے جو دہشت گردی 9/11 کے واقعات کے بعد امریکہ نے جب خاص طور پہ افغانستان کو انویڈ کیا تو جس طریقے سے یہ مصروف مرکز رہا ہے اب اتنا نہیں تھا، لیکن اب انہوں نے کہا ہے کہ اس کو فعال کرنا ہوگا۔ جم میٹس کے ریفرنس میں انہوں نے کہا کہ اس ریفرنس میں جو آئین سازی ہو سکتی ہے، لیجسلیشن ہو سکتی ہے، یا باقی انتظامات یا ایگزیکٹو آرڈرز کے لیے بھی وہ تیار ہیں۔ ان سارے عوامل کا جائزہ لیں گے۔ ہمیں جوائن کریں گے ماہرہ رحمان، ایگزیکٹو ڈائریکٹر ہیں کونسل آف پاکستانی ریلیشنز کی۔ ڈاکٹر ظفر اقبال چیما صاحب ہمارے ساتھ ہیں، ایگزیکٹو ڈائریکٹر اسٹڈیز ایک وی این انسٹیٹیوٹ۔ کامران بخاری صاحب کچھ دیر بعد ہمارے ساتھ ہوں گے اور ان سے ہم بات کریں گے جی، اور کامران صاحب کو ہم کچھ دیر بعد لیں گے۔ ماہرہ بہت شکریہ، ڈاکٹر ظفر اقبال چیما صاحب آپ کے بھی ہم ممنون ہیں کہ آپ نے ہمارے لیے وقت نکالا۔ ماہرہ میں ذرا انٹرنل ایشوز پہ ابھی نہیں آؤں گا، میرا خیال ہے کہ ہم ذرا فارن پالیسی اور جو ایکسٹرنل ایجنڈا تھا ان کی اسٹیٹ آف دی یونین ایڈریس میں، اس کے اوپر ہم بات کرتے ہیں۔ پہلے اگر افغانستان پہ ہی ہم چلیں، جب پریزیڈنٹ یہ کہتے ہیں کہ وہاں پہ نئے رولز آف انگیجمنٹ ہیں اور دشمنوں کے ساتھ ہم کچھ تفصیلات شیئر نہیں کریں گے کہ ہمارے پلانز کیا ہیں، سو اس سے کیا مراد تھا ان کا؟
ہلو
جی، ماہرہ سے ہمارا رابطہ منقطع ہو گیا۔ ڈاکٹر ظفر اقبال چیما صاحب آپ بتائیے گا، آپ ہمیں پریزیڈنٹ ڈونلڈ ٹرمپ کے اس اسٹیٹ آف دی یونین ایڈریس سے متعلق۔
جی، مجھے تو یہی لگ رہا ہے کہ جو انہوں نے نئی ڈپلائمنٹ کے بارے میں کہا تھا کہ ہم اڈیشنل ٹروپ بھی ڈپلائی کریں گے، اور ظاہر ہے پاکستان کے خلاف، پاکستان کے اگینسٹ ان کا جو ٹرسٹ ڈیفیسٹ ہے وہ ایسا ایسا بڑھتا جا رہا ہے۔ پاکستان کی اور امیرکن سیکورٹی پالیسی تو اگر افغانستان کے تناظر میں دیکھا جائے تو اس میں فرکشن اور پیدا ہو رہی ہے۔ تو میرا خیال ہے یہ کوئی بالکل نئی بات نہیں ہے، ना इसको नई पॉलिसी या स्ट्रेटजी समझनी चाहिए। पहले भी काफी यूनाइटेड स्टेट्स की जो अपनी आर्म फोर्सेज है अफगानिस्तान में, जो नेटो की फोर्सेज है, वो भी पाकिस्तान के साथ जो उनकी इंटरनल स्ट्रेटजी थी या काउंटर इंटेलिजेंस स्ट्रेटजी थी उसको 100% शेयर नहीं करते थे। ये इससे एसेंशियल फॉर एनी मिलिट्री स्ट्रेटजी कि आप 100% ना तो उसको दोस्तों के साथ शेयर करते हैं, ना आप जो आपके एलाइज जो पार्टनर्स होते हैं उनके साथ शेयर करते हैं। तो मेरा ख्याल है इसका एक इनडायरेक्ट जो रेफरेंस है वही ड्रॉ किया जा सकता है, चूंकि पाकिस्तान का उन्होंने बाई नेम नहीं कहा। और मेरा नहीं ख्याल कि कोई ट्रंप की जो स्टेटमेंट्स होती हैं उनको कोई बहुत बड़ी डिप्लोमेसी समझा जा सकता है। अगर वो पाकिस्तान की तरफ इशारा कर रहे होते तो किसी ना किसी तरह से वो पाकिस्तान का नाम लेते। तो इससे यही जो एक नतीजा अखज़ किया जा सकता है, जो तशरीह हो सकती है, वो यही है कि जो उनकी आर्म फोर्सेज इस वक्त अफगानिस्तान में अमेरिका की मौजूद हैं, जो उनके रूल्स ऑफ एंगेजमेंट अब उन्होंने बढ़ाए हैं। पहले तो वो जो 2014 का हामिद कारज़ई के साथ उन्होंने जो विथड्रॉल एग्रीमेंट तय किया था उसके तहत उनके रूल ऑफ एंगेजमेंट में ये था कि वो सिर्फ अपना आप डिफेंस करेंगी, ऑफेंसिव ऑपरेशन नहीं करेंगी। अब ट्रंप की नई पॉलिसी के तहत उन्होंने ऑफेंसिव ऑपरेशन जो है वो भी शुरू कर दिए हैं। तो ज़ाहिर है वो यही हो सकता है कि वो पाकिस्तान के साथ उन ऑपरेशन को शेयर ना करें।
सही,
और तो मुझे इसके ज्यादा कोई एप्लीकेशन जो है
मैं जरा आता हूँ पाकिस्तान के रेफरेंस मजीद। माहिरा रहमान साहब अभी हमारे साथ हैं, एग्जीक्यूटिव फॉर्मर एग्जीक्यूटिव डायरेक्टर काउंसिल ऑफ पाकिस्तान रिलेशंस की। माहिरा, आप कहिएगा, प्रेसिडेंट डोनाल्ड ट्रंप खासतौर पे अफगानिस्तान से मुतालिक जब अपनी पॉलिसी इस खिताब में आउटलाइन कर रहे थे उसको कि नए रूल्स ऑफ इंगेजमेंट हैं, एक तो वो एलेबरेट कीजिएगा कि वो क्या हैं। इतना कम फोकस अफगानिस्तान के ऊपर या पाकिस्तान और उस रीजन के ऊपर क्यों रहा, क्या कहेंगी?
इसके मुतालिक मैं ये कहूंगी कि अगर आप इस चीज को देखें, जैसे बात हो चुकी है, फोकस जो है डोमेस्टिक पॉलिसीज में रहा है। यूएस ने जो एक अभी जो बात हो रही है वो यूनिफिकेशन की है बिटवीन टू पार्टीज, यू नो, ये काफी नुमाया था और उनका फोकस था डोमेस्टिक पॉलिसीज में, जैसे टैक्स के ऊपर है, इमिग्रेशन रिफॉर्म के ऊपर है। लेकिन उन्होंने जहां तक बात की फॉरेन पॉलिसी और उसके ऊपर, तो उन्होंने यू नो सॉर्ट ऑफ सेलिब्रेट कर रहे थे वो विक्ट्री अगेंस्ट आईसिस, कि आईसिस इवन दो कि वो डिसमेंटल नहीं हुआ है बट इट हैज बीन डिफीटेड टू अ सर्टेन डिग्री। तो पॉलिसीज आर फोकस काइंड ऑफ लाइक ऑल ओवर। जहां तक पाकिस्तान और अफगानिस्तान का रह गया उसके ऊपर यू नो दीज आर ये चीजें जो है डिप्लोमेटिकली भी हैंडल करनी है, बट एट द सेम टाइम दे वर आल्सो स्पोकन अबाउट क्या कहते हैं 7% इंक्रीज इन द पेंटागन के जो बजट में। तो ये कहते क्योंकि इसके ऊपर कोई इलेबोरेशन नहीं थी और उन्होंने स्पेसिफिक नाम नहीं लिया अफगानिस्तान और पाकिस्तान का, तो हम उसको स्पेसिफाई तो नहीं कर सकते हैं। बट एट दिस राइट नाउ अमेरिका के फ्रंटियर पर देर आर अ लॉट ऑफ इशूज टू हैंडल। और अगर उन्होंने डिस्कशन किए ईरान के ऊपर किए, नॉर्थ कोरिया के ऊपर किए, तो फोकस राइट नाउ इज मोर ऑन अदर इंटरनेशनल इशूज एज अपोज टू अफगानिस्तान एंड पाकिस्तान।
लेकिन ये बताएं माहिरा, कहीं बैन-ओ-सुदूर, कहीं अंडरलाइन पाकिस्तान का कोई हवाला, कोई रेफरेंस था, या पाकिस्तान के नुक्ते नजर से उनकी स्पीच का हिस्सा ना होना उनके लिए बेहतर ऑप्शन है?
मे बी इट इज अ वे कि क्या कहते हैं कि वो इस चीज के ऊपर फोकस नहीं करना चाह रहे हैं। उन्होंने एक बात जो कहा, उन्होंने कहा कि फॉरेन एड उन कंट्रीज को दी जाएगी जो कि अमेरिकन इंटरेस्ट को सर्व करते हैं। और जैसा कि आपने देखा है यू नो जो पिछले एक दो महीने में इसके ऊपर काफी डिस्कशन भी रही है, एंड आई थिंक वो उसको पिन पॉइंट नहीं करना चाहते हैं क्योंकि उससे रिफ्ट ज्यादा बढ़ती है। एंड अगेन उसके ऊपर ये भी है कि कहते हैं वी डोंट रियली हैव अ स्पेसिफिक लीडरशिप फ्रॉम द यूएस साइड। जैसे आपको याद है कि पहले जैसे जो स्पेशल एनवॉय टू अफगानिस्तान एंड पाकिस्तान एक पोजीशन थी थ्रू स्टेट डिपार्टमेंट, वो अब नहीं है। तो आई मीन आई थिंक देयर इज दिस लैक ऑफ लीडरशिप एंड इट इज इन दैट स्टेज के अभी नुमाया नहीं है कि एग्जैक्टली क्या सूरत हाल उस साइड पे होगी।
अगर प्रेसिडेंट डोनाल्ड ट्रंप ने अपने खिताब में पाकिस्तान का नाम नहीं लिया तो नेचुरली पाकिस्तान से भी कोई ऑफिशियल उसके ऊपर रद्दमल नहीं है, लेकिन जहाँ पे गवांतानामो बे को खुला रखने का उनका प्लान है या उसके लिए वो एग्जीक्यूटिव ऑर्डर तक जारी करने का अंदिया दे रहे हैं, उसके बारे में पाकिस्तान के कुछ पार्लियामेंटेरियन से वॉइस ऑफ अमेरिका ने बात की है। वो ये कहते हैं कि इससे अमरीका का जो तशख्स है جو جمہوریت ہے، جو امریکہ کے اندر آزادیاں ہیں، رول آف لا ہے، اس تشخص کو دھچکا پہنچے گا۔ رائٹس ایکٹیوسٹ، سرگرم کارکن انسانی حقوق کے، وہ پہلے ہی اس کے اوپر سوالات اٹھاتے رہے ہیں۔ سو مختصر سی گفتگو ہم آپ کو سنواتے ہیں سینیٹر عبدالقیوم، پاکستان مسلم نواز سے تعلق، فارمر لیفٹیننٹ جنرل بھی ہیں، کیا کہتے ہیں؟
اگر بین الاقوامی امن کے لیے یو این کا چارٹر ہے اور جنیوا کی کنونشنز ہیں اور رولز ہیں بین الاقوامی سطح کے اوپر، اور کنٹریز کے رائٹس ہیں کہ آپ چھوٹا ملک ہو یا بڑا ملک ہو، آپ کی سوورینٹی گارنٹیڈ ہے، اور ہیومن رائٹس ہیں، تو ایسی صورت کے اندر تو یہ بلیک ہول ہے نا گوانتانامو بے۔ تو میرے خیال میں کہ امریکن نیشن از اے گریٹ نیشن، ہمیں اس میں کوئی ڈاؤٹ نہیں ہے، اور ان کی بڑی ہائی مارل ویلیوز ہیں، تو ان کی لیڈرشپ کو بھی یہ چاہیے کہ اس کا ثبوت بھی دیں بین الاقوامی سطح کے اوپر۔ گواتنامو بے کے اوپر اوباما بھی تو انہی کا صدر تھا، جو بہت پاپولر تھا اور 8 سال رہا، اور اس نے کہا، اور یہ بڑی رائٹ چیز ہے کہ لوگوں کو قوانین کے تحت ہی ہینڈل کیا جا سکتا ہے، خواہ وہ لینڈ لاز آف دی لینڈ ہوں یا انٹرنیشنل لاز ہوں۔ اگر آپ ان کو اپنے ہاتھ میں لے کے اور ان کو ایسی جگہ کے اوپر لے جائیں گے تو اس سے امن دنیا میں نہیں آئے گا، اس سے اور تفرقہ پڑے گا۔
جی، اسے امن نہیں آئے گا، تفرقہ پڑے گا۔ ڈاکٹر ظفر اقبال جیما صاحب، گوانتانامو بے کے بارے میں صدر ڈونلڈ ٹرمپ نے جو عندیہ دیا ہے، اس کی کیا امپلیکیشنز ہیں؟
لیکن اس کی اب ڈائریکٹ امپلیکیشن جو ہیں وہ پاکستان یا افغانستان پہ اپلیکیبل شاید زیادہ حد تک نہ ہوں۔ انہوں نے ایک، آپ کہہ لیں کہ ایک پالیسی سٹیٹمنٹ، ایک مائنڈ سیٹ جو ہے اس کو انہوں نے کہا ہے، وہ جو مائنڈ سیٹ جو ہے آپ کو وہ ریپبلکن پارٹی کا ایک ہی مائنڈ سیٹ ہے، وہ مائنڈ سیٹ ہے جو جارج بش کے زمانے میں تھا جب گوانتانامو بے کو کھولا گیا تھا، اور یہ ان کی پالیسیز کو ون وے یا دی ادر ان کی کنٹینویشن یہ ہے چاہتے ہیں۔ دوسری بڑی بات اگر آپ دیکھیں فارن پالیسی اور سیکورٹی ایریاز میں، کہ پریزیڈنٹ ٹرمپ ہر وہ چیز ریورس کر رہے ہیں جو پریزیڈنٹ اوباما نے کی تھی۔ ان کے خیال میں پریزیڈنٹ اوباما کی نہ صرف انٹرنل پالیسیز غلط تھیں، جو ان کی فارن اور سیکورٹی پالیسیز تھیں تمام کی تمام کو وہ ایک ایک کر کے وہ ریورس کر رہے ہیں۔ افغانستان میں انہوں نے وڈرال کا فیصلہ ریورس کیا، ری ڈپلائمنٹ شروع کر دیا، نیو ریل انگیجمنٹ شروع کر دیا، اسی طرح کوریا کے ان کی پالیسی، وہ تو یہ ایک ریورسل آپ سمجھیں۔ میرا نہیں خیال کہ اس کی کوئی پریکٹیکل دنیا میں کہیں بہت زیادہ اپلیکیشن ہوگی۔ کوئی ایک آدھا بندہ کہیں ان کے ہاتھ کہیں سے لگ گیا تو اس کو لے جائیں گے گوانتانامو بے میں بغیر کسی کو بتایا ہوئے، اس کو ٹارچر کریں گے جو پہلے کے ریپبلکن پارٹی کے زمانے میں ہوتی ہیں، یہ دوبارہ کرتے رہیں گے۔ لیکن میرا نہیں خیال کہ میس لیول کے اوپر گوانتانامو بے جو ہے دوبارہ کسی طریقے سے ری ایکٹیویٹ ہو کے تو وہاں وہ 2003 اور 2004 5 میں جو پالیسی چلتی رہی تھی وہ اپلیکیبل ہوں گی۔
یہ نیچرلی ان میں بہت سارے ایسے ایکشنز ہیں جس کا انہوں نے ارادہ کیا ہے، جن کو کانگریس سے انڈورس ہونا بہت ضروری ہے۔ بہت سارے لوگوں کا خیال یہ ہے کہ نومبر کے اندر جو مڈ ٹرم انتخابات ہو رہے ہیں، وہ یہاں کانگریس کے اندر بیلنس جو ہے وہ بالکل مختلف ہو سکتا ہے، اور ہو سکتا ہے کہ حکمران جماعت کے حق میں یا فیور میں نہ ہو۔ سو بہت سارے پلانز جو ہیں وہ محض پلانز رہیں، اور اس کے علاوہ وہ کانگریس مین بذات خود یہ کہہ رہے ہیں کہ ابھی بہت لمبا راستہ ہے آگے ان ساری چیزوں کو امپلیمنٹ کرنے کے لیے۔ ماہرہ کے پاس جانے سے پہلے، شہری رحمان پاکستان کے سابق سفیر امریکہ کے لیے، پاکستان پیپلز پارٹی کی رہنما، وائس امریکہ سے بات کرتے ہوئے، اس بارے میں کیا کہتی ہیں پریزیڈنٹ ڈونلڈ ٹرمپ کا خطاب؟
یہ اپنی امریکہ کی ساکھ اور آئیڈینٹیٹی اور تشخص کا بھی مسئلہ بنے گا، کیونکہ جو قوت ہوتی ہے، پاور ہوتا ہے، تو وہ صرف عسکری ایلیمنٹس کا نہیں ہوتا، صرف ملٹری پاور نہیں ہوتا۔ امریکہ کی مشہوری، اس کی کشش، اس کی اہمیت ساری دنیا میں، بے شک ملٹری پاور ہے دنیا کا سب سے بڑا ابھی بھی اور رہے گا کافی سالوں تک، لیکن اس کی مشہوری اور اس کی کشش جو تھی لوگوں کے لیے، اور ایک جو سافٹ پاور تھا وہ اس بنیاد پر تھا کہ ان کی تو ساری بنیادی فلسفی یہ تھی کہ فاؤنڈنگ فادرز کی فلسفی تھی کہ نا کہ ہم فریڈم اور دنیا کی ساری اس طرح کی امیگرنٹس کو انٹیگریٹ کرتے ہیں، لوگوں کو ویلکم کرتے ہیں، جو دنیا کے پسماندہ لوگ ہیں یہ ان کا ملک ہے، اور ہم سب کو مساوی حقوق کی، ایک ان کی بیسک ان کی فلسفی مساوی حقوق کی تھی کہ سوسائٹی ہماری ساری پرانی دنیا سے الگ ہے۔
ماہرہ رحمان، پروز اینڈ کونز गवांटनामो बे के?
आई थिंक इस चीज़ के ऊपर हमें फोकस करना चाहिए और हाईलाइट ये करना चाहिए कि उनका जो मौकफ था इट वॉज फोकस्ड ऑन डिफीटिंग आइसिस और अलकायदा. तो अगर इस चीज़ को मैं ये नहीं कह रही हूँ कि कौन सी चीज़ सही है कौन सी चीज़ गलत है, आई डोंट थिंक इसका ताल्लुक अफगानिस्तान और पाकिस्तान से था. मेरे ख्याल से प्रेसिडेंट ट्रंप का जो उन्होंने कहा है वो ये उन्होंने कहा है कि हमें हर चीज़ वो करनी है जो विच वुड बी नेसेसरी टू डिटेन जो टेररिस्ट हैं यू नो रिलेटेड टू आइसिस एंड अलकायदा. आई एग्री कि क्या कहते हैं कि रिफॉर्म्स आर नीडेड एंड मेरे ख्याल से प्रेसिडेंट ओबामा ने जो किया था दैट वाज अ वेरी फॉरवर्ड मूविंग अप्रोच, लेकिन आई थिंक दिस इज वेरी कॉन्सेंट्रेटेड टूवर्ड्स आइसिस एंड अलकायदा एज अपोज टू अफगानिस्तान एंड पाकिस्तान.
राइट. कामरान बुखारी साहब हमारे साथ मौजूद होंगे कुछ देर के बाद, उनसे भी हम इस इशू के ऊपर इनपुट लेते हैं. डॉक्टर ज़फ़र इकबाल साहब, दाइश उसके ख़िलाफ़ सदर ट्रंप का दावा यह है कि तकरीबन उनके पास अब 100% जो इलाके थे जिनके ऊपर उनका कंट्रोल था वहाँ से उनका कंट्रोल ख़त्म कर दिया गया है, तमाम इलाके बाजियाब करा लिए गए हैं, लेकिन इसके बावजूद उनके ख़िलाफ़ ये जंग जारी रहेगी. दाइश हो अलकायदा हो, क्या रिजॉल्व नज़र आता है प्रेजिडेंट डोनाल्ड ट्रंप के खिताब में?
मेरे ख्याल में ये जो उनकी बात है काफ़ी हद तक हकायक पे मबनी है, जो ऑन ग्राउंड रियलिटीज हैं, और इसका तल्लुक जो है वो मिडल ईस्ट से है, इराक से या उनके सराउंडिंग एरियाज में है. इस चीज़ को आप जो है ना अफगानिस्तान पे अप्लाई नहीं कर सकते. और ज़ाहिर है उन्होंने इराक में काफ़ी सक्सेसेस हासिल की हैं, आईएस और दाइश को काफ़ी इलाकों को खाली भी करना पड़ रहा है, विड्रॉ भी पड़े हैं, उनको नुकसान जानी और माली भी बहुत ज्यादा पहुंचे हैं. तो मेरे ख्याल ये जो डिटर्मिनेशन है और ये जो स्टेटमेंट है ये काफी हद तक जो जमीनी हकायक है उससे मुताबिक रखती है, और ये दावा कोई इतना गलत दावा भी नहीं है. लेकिन देखना ये है कि क्या इनका ये जो आइडियोलॉजिकल मूवमेंट या टेररिस्ट ऑर्गेनाइजेशन जो भी आप कहें ये कोई फिजिकल या मटीरियल रियालिटी नहीं है कि आप इनको एक वक्ती शिकस्त दे के अगर आप समझें कि आपने इसका खात्मा कर दिया. वो उनके ये एक सीक्रेट ऑपरेटिव सेल्स होते हैं जो वक्ती डिफीट में जैसे कि काउंटर इंजेंसी और इंजेंसी में होता है एक जगह से दूसरी दफा शिफ्ट कर जाते हैं.
सही.
वो बाद दफा खामोश पड़े रहते हैं काफी काफी देर तक पड़े रहते हैं, फिर जब मौका मिलता है तो दोबारा सर उठा लेते हैं.
जी. जी डॉक्टर ज़फ़र इकबाल चीमा साहब की आवाज़ सही तौर पे हम तक नहीं पहुंच पा रही. डॉक्टर ज़फ़र इकबाल हमारे साथ हैं, माहिरा रहमान फॉर्मर एग्जीक्यूटिव डायरेक्टर कौंसल ऑफ पाकिस्तानी रिलेशंस की, और अभी कामरान बुखारी साहब ने हमें ज्वाइन किया है, सीनियर फेलो विद सेंटर फॉर ग्लोबल पॉलिसी और फेलो विद प्रोग्राम ऑन एक्सट्रीमिज्म एट जॉर्ज वाशिंगटन यूनिवर्सिटी. कामरान बुखारी साहब बेहद शुक्रिया आपका प्रेसिडेंट डोनाल्ड ट्रंप का खिताब और ख़ासतौर पर जो एक्सट्रीमिज़म से लिंक चीज़ें हैं अफगानिस्तान के अंदर, जो अमरीका का जो मिलिट्री इंगेजमेंट है जिसके लिए वो नए रूल्स के तहत वो बता रहे हैं कि वहाँ पर इंगेजमेंट चल रही है. पाकिस्तान का हवाला बराह रास्त नहीं था, क्या इनडायरेक्ट कभी कहीं कुछ ज़िक्र था इस बारे में हम आपसे जानना चाहेंगे, फिर आएंगे ज़रा गवांटनामो बे और दाइश के ख़िलाफ़ जो उनका रिजॉल्व या जो उनका स्टैंड था उसके ऊपर. पहले अफ़गानिस्तान की सिचुएशन पे बात कीजिएगा. एक ही जुमला वो बोले हैं कि नए रूल्स ऑफ इंगेजमेंट हैं हमारी मिलिट्री के और हम अपने प्लान से किसी के साथ प्लान्स शेयर नहीं करेंगे. क्या बेसिकली ये बुनियादी मैसेज उन्होंने अफ़गानिस्तान के ऊपर और उस रीजन के लिए क्या दिया है?
कि वो स्पेस और टाइम की बात कर रहे हैं कि ना ही वो पहले से कोई किसी मुद्दत को जो है वो मुकर्रर कर रहे हैं कि इस मुद्दत तक हम रहेंगे या नहीं रहेंगे. उन्होंने ओपन एंडेड छोड़ दिया है कि भाई उनके जो मुखालफीन हैं जिनके साथ वो जंग में इंगेज हैं वो ये सोचते रहे कि हाँ भाई कितनी देर तक अमेरिका यहाँ रहेगा नहीं रहेगा, कब जाएगा, कितनी हजन आएगा, क्या करेगा. एक तो बात ये थी. दूसरा ये तो हो गया टाइम का जो ना एस्पेक्ट, जो स्पेस का एस्पेक्ट है वो ज्यादा अहम है. वो इस वजह से अहम है कि वो उन्होंने वो इशारा ये कर रहे हैं कि भाई हम कोई भी कार्रवाई कर सकते हैं, हमारे रूल्स ऑफ एंगेजमेंट अब फ्लेक्सिबल हैं. तो इसमें अगर पाकिस्तान का हवाला दिया जाए तो वो बेसिकली ये बात कर रहे हैं, बगैर पाकिस्तान को मेंशन किए वो ये बात कर रहे हैं कि हम ये राइट रिजर्व करते हैं कि किसी वक्त भी पाकिस्तान के इलाके में जाके कार्रवाई कर सकें. अब इसमें क्या वो ड्रोन हमले यूज करेंगे, मजीद बढ़ाएंगे, स्पेशल फोर्सेज पे जो है ऑपरेशंस होंगे, जैसे बिन लादन का हुआ था, या फिर ये है कि किसी और किस्म की कोई कार्रवाई होगी, फिक्स्ड विंग एयरक्राफ्ट एयर स्ट्राइक होगी या हेलीकॉप्टर एयर स्ट्राइक होगी, ये चीजें जो है उन्होंने ओपन छोड़ दी हैं। लेकिन बात सारी इतनी है कि अगर वो पाकिस्तान को जो वो बदस्तूर अपना वो फिंगर पॉइंटिंग करते रहे कि पाकिस्तान की वजह से हमारे मुश्किलात में इजाफा है अफगानिस्तान में, तो फिर उस जिमन में अगर देखा जाए तो ये जो बयान है ये बेसिकली ये कह रहा है कि भाई हम जब भी हमारे पास इंटेलिजेंस होगी हम जो है ये कार्रवाई करने से चूकेंगे नहीं।
सही, इंटेलिजेंस होगी कार्रवाई, लेकिन क्या पाकिस्तान को उन्होंने वहाँ पे भी ब्रैकेट किया है जब वो पैलेस्टीनियन इशू के ऊपर बात कर रहे थे और वहाँ पे अपनी सफारतखाने से मुतालिक अक्वाम मुत्तहिदा के अंदर जो रद्द अमल आया जिसमें जिन मुल्कों ने अमेरिका की मुखालफत की उनकी करारदाद की, उनके लिए जब कहा कि सिर्फ दोस्तों के लिए फंड्स हैं बाकी लोगों के लिए नहीं है, बाकी मुल्कों के लिए नहीं हो सकते हैं, तो क्या वहाँ पे पाकिस्तान बरह रास्त या बिलवास्ता कोई हवाला था?
वो तो वो खुल के कह चुके हैं, मतलब रात की जो स्पीच थी जो स्टेट ऑफ द यूनियन था उसमें उनका हदफ यही था कि वो एक तो जो उनके खिलाफ मंशी प्रेस जो है जो जिसका जो अपने रूल पर है उसको किसी तरीके से काउंटर किया जाए, तो वो मैं समझता हूँ कि उस वजह से उन्होंने डोमेस्टिक पॉलिटिक्स पे ज्यादा वक्त लगाया, इस वजह से वो तमाम उन इश्यूज को फर्दन फर्दन जो है एड्रेस नहीं कर सके, इस वजह से मैं समझता हूँ कि उन्होंने शायद पाकिस्तान का नाम लेने से जो है वो गुरेज किया है। लेकिन जाहिर है पहले कह चुके हैं कि भाई देखें इतने पैसे आप हमसे ले चुके हैं हमें मिला क्या है, और ये कोई उनका बयान नहीं है, ये एक इंस्टीट्यूशनल जो है मौकफ है जो कि वाशिंगटन के अंदर दीगर इदारों पावर सेंटर्स के अंदर मुख्तलिफ जो लोग हैं एक तरह से ये एक इजमा है कि भाई हमने पाकिस्तान को जो है टेंस ऑफ बिलियंस दिए हैं लेकिन बदले में हमें जो है पाकिस्तान ने अपना एंड ऑफ द बार्गेन अपहोल्ड नहीं किया। अब ये सही है ये गलत है ये एक अलहदा बहस है, लेकिन मैं आपके सवाल का जवाब देना चाह रहा था कि वो पाकिस्तान की तरफ इशारा कर रहे थे नहीं कर रहे थे, उनको इशारा करने की जरूरत नहीं, वो खुलकर कह चुके हैं।
सही, एक बात इससे पहले कि माहिरा हम आपसे इजाज़त लें, आपसे आखिरी ये सवाल है, बहुत सारे लोग अभी भी ये स्केप्टिसिज्म है या तशकीक है या तनकीद है कि इस दफ़ा तो प्रेसिडेंट ट्रंप का जो ये एड्रेस था वो बहुत हद तक खिलाफ मामूल स्क्रिप्ट के साथ ही जुड़े रहे हैं, स्क्रिप्ट से हट के उन्होंने कोई बात नहीं की है, लेकिन बहुत सारी उनकी जो पॉलिसीज़ हैं वो एक्चुअली ट्विटर पैगाम के ऊपर रिफ्लेक्ट होती हैं जो हो सकता है कि इस खिताब में दी गई गाइडलाइन से बिल्कुल मुख्तलिफ हो या इसको ज़्यादा वाज़े अंदाज में इंटरप्रेट कर रही हो, तो क्या इंतज़ार किया जाए कुछ ट्वीट मैसेजेस का?
बिल्कुल इंतज़ार किया जाए, लेकिन आई थिंक ये जो है ये जो स्टेट ऑफ यूनियन एड्रेस होता है इट्स प्रीटी ऑर्केस्ट्रेटेड, कोई भी प्रेसिडेंट हो ये स्पीच ऑलरेडी लिखी गई होती है, एंड आई थिंक उन्होंने जो चीदा चीदा बातें थी वो ऑलरेडी उसके अंदर बयान कर दी गई हैं, बट वी नो के इनका रिएक्शन आता है एंड वी विल कंटिन्यू टू सी देम एज वी प्रोसीड। लेकिन ये जरूर याद रखना चाहिए कि हेलो
जी जी
जी ये हमें याद रखना चाहिए कि जो मेन पॉइंट्स है वो उन्होंने समराइज कर दिए थे और दे वर फोकस्ड ऑन डोमेस्टिक पॉलिसीज, टैक्स के ऊपर थे, इमिग्रेशन के ऊपर थे, कुछ फॉरेन पॉलिसी रिलेटेड भी थे, लेकिन अभी कंट्री इतनी डिवाइडेड है अभी यू नो वी नीड टू वर्क थिंग्स। दूसरी चीज जो हमें याद रखनी चाहिए कि अ लॉट ऑफ पॉजिटिव थिंग्स जो उन्होंने बात की भी है जो अमेरिका में हो रही है इट इज अ रिजल्ट ऑफ थिंग्स विच वर अंडर पाइपलाइन जब प्रेजिडेंट ओबामा यहाँ पर थे, so we will see the effect you know as we go along.
iske asraat aage chal ke nazar aayenge. bahut shukriya mahira rehman former executive director council of pakistani relations aap hamare saath thi aapka bahut shukriya aur samin hamare dono panelists zafar iqbal cheema sahab dr zafar iqbal cheema sahab hamare saath honge kamran bukhari sahab hamare saath honge ek break ke baad wapas aate hain to is speech ke saath saath zahir afghanistan ke jo mamlaat jude hain bade aham hain aur afghanistan mein bhi kai ek developments hain uska jaiza lete hain.
कहते हैं कि खबरें तो भाई लोकल होती हैं, लेकिन जब हमारे और दुनिया भर के मसाइल एक से लगने लगे तो आंखें खोली रखनी चाहिए।
पाकिस्तान और भारत के
क्या पता कौन सी खबर आपके काम आ जाए.
Great ideas.
25-year-old, 22-year-olds who are building billion-dollar companies.
Our dream is to bring new technologies.
View 360. सिर्फ आज न्यूज पर.
प्रोग्राम जहारंग में आपका खैर मकदम. मैं हूं असद हसन और प्रोड्यूसर हमारे साथ अशफरमाम. प्रेसिडेंट डोनाल्ड ट्रंप, उनका पहला स्टेट ऑफ यूनियन खिताब, उसके ऊपर तफसील से हमने बात की है. और गुआंटानामो बे के रेफरेंस में हमने कामरान बुखारी साहब से उनका तजिया लेना है. और अफगानिस्तान के भी अंदर जो कुछ कई एक डेवलपमेंट्स हुई हैं उसका भी हम एनालिसिस यहाँ पे करेंगे. लेकिन फॉर्मेट के मुताबिक कुछ कॉलर्स, उनसे हम राय या सवाल ले लेते हैं, फिर अपने पैनलिस्ट के सामने भी रखेंगे. शौकत मुगल समानी थे पाकिस्तानी कंट्रोल कश्मीर से, उनकी लाइन ड्रॉप हो गई. तो तारिक चुगताई हैं कसूर से हमारे साथ, एडवोकेट तारिक चुगताई.
जी अस्सलाम वालेकुम अरशद भाई. मैं सर, मेरा कामरान बुखारी साहब से सवाल है कि क्या अगर ये कहा जाए कि अमेरिका अफगानिस्तान में मुकम्मल तौर पर नाकाम हुआ है, क्योंकि तालिबान की वहां पर 70% आबादी पे हिस्से पे तालिबान का कब्जा है. तो कामरान बुखारी साहब से सवाल ये है कि अगर अमरीकी पॉलिसी अफगानिस्तान के हवाले से मुकम्मल तौर पर फेल है तो क्या ये दुरुस्त नहीं है
कामरान
साहब से? जी
कामरान, इसमें तो कोई शक नहीं है कि अमेरिकन पॉलिसी फेल है. जब लेकिन डिपेंड करता है कि हम फेलियर किस चीज का फेलियर देख रहे हैं. जहां तक तो ओरिजिनल हदफ था अलकायदा का कला कमा करना और वहां से उनका जो होम वर्ल्ड है उसको न्यूट्रलाइज करना, उसको डिग्रेड करना, वो तो हदफ उन्होंने हासिल कर लिया है. लेकिन हर जंग का, हर इकदाम का जो है बहुत सारे अनइंटेंडेड कॉन्सिक्वेंसेस होते हैं. उसमें ये कि अब अमरीका उस जंग में एक तरह से फंसा हुआ है. 17 साल हो गए, कोई रास्ता नहीं मिल रहा कि हाँ भाई किस तरीके से इस जंग को अपने जो है जो लॉजिकल इख्तिताम तक ले जाया जाए. तो
इसी में एक इजाफा है कामरान, क्या लॉजिक, क्या इसको फंसा हुआ कहेंगे या फिर ये प्लान का हिस्सा भी हो सकता है? इसी नोयत की इंगेजमेंट रखना चाहते हैं, इतने ही लेवल की इंगेजमेंट रखना चाहते हैं?
नहीं, मैं नहीं समझता कि जो है वो अफगानिस्तान जो है वो एक बासी जंग हो चुकी है. अमेरिका उसके लिए जो है वो उस तरीके से सपोर्ट नहीं है. एक मजबूरी का एलिमेंट है कि भाई अब अगर निकलेंगे तो ऐसा ना हो कि जो जिन कुव्वतों के खिलाफ हम जो है जंग कर रहे हैं उनके हौसले हौसला अफजाई हो और वो जो है पहले से ज्यादा जो है मुतहर्रक हों, क्योंकि वो कहेंगे कि देखें जैसे रूस को निकाल दिया गया, अमेरिका को भी निकाल दिया गया. तो वो उस चीज को अवॉइड करना चाह रहे हैं. लेकिन ऐसा नहीं है कि हाँ भाई वहाँ वो को मुकाम रखना चाह रहे हैं. फिर ये है कि सवाल ये उठता है कि अगर वहाँ रहें तो किन हालात में रहें. वो 7-8 हजार फौजी जो हैं वो कोई खास फर्क नहीं डाल रहे. अगर आपने जो है वो टेररिस्ट ग्रुप्स को जो है वो उसको कंटेन करना है तो उसके तो स्पेशल फोर्सेस भी कर सकते हैं.
सही.
उसमें आप जो है फिक्स्ड विंग एयरक्राफ्ट को यूज करके एयर स्ट्राइक कर सकते हैं, ड्रोन का इस्तेमाल कर सकते हैं. उसमें इतनी ज्यादा फौजी कुव्वत रखने की जरूरत नहीं है. मसला ये है कि जो रियासत कायम की गई थी अफगानिस्तान की वो अपने पैरों पर नहीं खड़ी हो पा रही, बल्कि वो जो है लंगड़ा रही है. तो उस वजह से जो है ना इधर के हैं ना उधर के हैं.
तो इस डॉक्टर जफर इकबाल जी, मैं साहब आप भी इसी सवाल पे अपनी राय दीजिएगा. क्या अमेरिका के मकासद पूरे हो चुके जो उसने हासिल करना था, लेकिन अब ये जंग बासी हो चुकी है जैसे कामरान बुखारी साहब कह रहे हैं, और अब एक बीच मंझधार में फंसे हुए हैं, इसका लॉजिकल एंड क्या नजर आता है आपको?
ये देखें, जब ये अफगानिस्तान में आए थे तो इनके दो मकासद थे. एक तो मकासद इनका मकसद ये था कि अलकायदा को खत्म करना, तालिबान की उस वक्त की हुकूमत को खत्म करना. और बाद में जिन्होंने 1 लाख से ज्यादा 130,000 तक ट्रुप वहाँ पे रखे, उस वक्त ये नजर आ रहा था कि अमेरिका के जो इससे बड़े मकासद हैं शायद वो इस इलाके में इस रीजन में अपना असर सूख जो है वो रखना चाहते हैं और इसको सेंट्रल एशिया तक आगे तक बढ़ाना चाहते हैं. लेकिन जब ओबामा एडमिनिस्ट्रेशन ने 2014 में विथड्रॉल का फैसला किया, उससे ये बात जाहिर आ रही थी कि अमेरिका का मकसद यहाँ पे ऑक्यूपेशन या ऑक्यूपेशन से रिलेटेड कोई मिसाइल नहीं है. तो इसमें जो सबसे बड़ी चेंज आई और जिसके बारे में हम अपने अमरीकी दोस्तों को बहुत खबर रखते थे,
आवाज़ डॉक्टर साहब की जो है वो थोड़ी कट कट के पहुंच रही है. कामरान बुखारी साहब, अगले हम अफगानिस्तान के ऊपर जाने से पहले मैं एक सवाल आपसे वो करना चाहूँगा. अगेन प्रेसिडेंट डोनाल्ड ट्रंप का स्टेट ऑफ द यूनियन एड्रेस और गुआंटानामो बे को दोबारा मौसर और ज़्यादा फाल बनाने का जो उनका अंदिया है उसके लिए वो एग्जेक्टिव ऑर्डर भी साइन कर सकते हैं। क्या कहेंगे, क्या उसके प्रोस एंड कॉन्स हैं?
देखिए, मैं नहीं समझता कि कोई खास तब्दीली आई है, कोई खास तब्दीली उनके जहन में है, क्योंकि हकीकत यह है कि गुआंटानमो कभी बंद ही नहीं हुआ था। तो सदर ओबामा ने कई दफा बात की थी, ये अपने जो उनका जो अपनी ख्वाहिश जाहिर की थी कि मैं बंद करना चाहता हूँ, लेकिन नहीं कर पाए। तो वो तो खुला हुआ है, तो अब अगर वो खुला रहेगा तो जो ग्राउंड रियलिटी उसमें तो कोई तब्दीली नहीं आ रही। हाँ, अब उसमें वो जो दाइश लोग पकड़े हैं तो अगर उनको भर के उनको वहां रख दिया जाएगा तो शायद वो तब्दीली आए, लेकिन वो भी मतलब मुझे नहीं समझ आ रही कि डिफरेंस क्या पड़ता है। गुआंटानमो खुला हुआ है और खुला रहेगा,
खुला है और खुला रहेगा। मतीन सलमानी हमारे साथ हैं, गुलाब खान थे अटक से, उनसे माजरत के उनकी लाइन ड्रॉप हो गई है। मतीन सलमानी जी, अस्सलाम वालेकुम।
अस्सलाम वालेकुम सर, मैं मेहमान हजरत से पूछना चाहता हूँ कि अमेरिका की बहुत सी दुश्मनी है जो एशिया के दिल पर कब्जा कर रखा है, फॉर एग्जाम्पल ईरान, रूस और चाइना, क्या वो इन सब पर हमले कर देंगे और इनको खत्म कर देंगे और अपनी आदि को कायम रखेंगे? ये तो हो नहीं सकता, क्योंकि यहाँ जो इर्द गिर्द के जो मालिक है सब इतने मालिक है, इतने मालिक
जी। मेरा ख्याल है बड़ी पिक्चर में वो बात करेंगे, क्या जिससे भी मुखालफत होगी आप उसको उसके ऊपर चढ़ाई करेंगे, डिप्लोमेसी की बजाय सिर्फ जंगों की पॉलिसी रहेगी, अगर हम इसको इस तरीके से ट्रांसलेट कर सकें उनके सवाल को।
देखिए, इसका जवाब मैं यूं दूंगा कि तमाम जो जो आपके दुश्मन होते हैं आप उनको एक तरीके से डील नहीं करते, और जिस तरीके से आप डील करते हैं किसी भी दुश्मन को उसका दारोमदार आपकी कुव्वत पे होता है, आपकी सलाहियत और दूसरी साइड की रिलेटिव कमजोरी या कुव्वत पे होता है। तो अमूमी तौर पे जो है जंग जो है वो एक लास्ट रिजॉर्ट होती है, वो हमेशा से तारीख में ये रहा है कि अगर कोई चीज, कोई भी मुल्क, कोई भी रियासत, बड़ा या छोटा, जंग नहीं करना चाहता क्योंकि उसको पता है कि जंग में फायदा कम नुकसान ज्यादा है, क्योंकि जो है एटलीस्ट खर्चा बहुत होगा। तो अगर डिप्लोमेसी से काम चल जाता है, दबाव से, सैंक्शन से, घेराव से जो है अलायंसेस बना के, तो जंग करने की क्या जरूरत है।
सही। अब हम आते हैं जरा अफगानिस्तान की जानिब। कामरान साहब, दो तीन डेवलपमेंट्स हैं, हमने अपने इब्तदाई में जिक्र किया था, अफगानिस्तान में तालिबान हमलों में शिद्दत आई है और इसी दौरान अफगानिस्तान की इंटेलिजेंस चीफ और इंटीरियर मिनिस्टर वो पाकिस्तान के अंदर हैं, मुख्तलिफ इशूज़ के ऊपर तावन पे तबादला ख्याल हो रहा है। एक और डेवलपमेंट, अमेरिका की टीम अफगानिस्तान में है और वो पाकिस्तान पे जोर दे रही है कि वो अफगान रेफ्यूजीज जो हैं, अफगान पनाहगुजी हैं, उनकी वापस वतन वापसी में मजीद मुआवनाना किरदार अदा करें। एम्बेसडर जखी वाल वो हैरान हैं कि पाकिस्तान ने जो दावा किया है कि 27 तालिबान हकानी नेटवर्क से जिनका ताल्लुक था मुशतबे, उनको काबुल के हवाले किया गया है। ज़रा पहले इशू के ऊपर आते हैं, इंटेलिजेंस चीफ और इंटीरियर मिनिस्टर का दौरा अफगानिस्तान का क्या मकासद हो सकते हैं? ये सिर्फ ये रेफ्यूजीज़ के ऊपर वो कम्युनिकेशन पॉसिबल है या ये जो हालिया हमले हुए हैं इंटेलिजेंस चीफ की मौजूदगी उस जानब इशारा करती है और वज़ीर दाखला की, कि जिसमें अगर तशकीक है कि ये इस्लामाबाद या पाकिस्तान की तरफ से आने वाले हैं हमलावर, सो उस रेफरेंस में गुफ्तगू हो रही होगी?
जी, मैं समझता हूँ कि जो बढ़ते हुए हमलों की जो वो फ्रीक्वेंसी है और जो इंटेंसिटी है उसको लेकर मैं समझता हूँ ये ट्रिप लगाया गया है, ये इंटीरियर मिनिस्टर है और जो अपना जो इंटेलिजेंस चीफ अफगानिस्तान के इस्लामाबाद आए हैं। मैं नहीं समझता कि इनका अफगान पनाहगुज़ीन या मुहाजरीन के साथ जो है कोई भी ताल्लुक है। इसका ताल्लुक सिंपल ये है कि ये जो हमले हो रहे हैं इसको किसी तरीके से कम किया जाए। जाहिर है उनकी अफगानिस्तान का मौकफ ये है कि पाकिस्तान की रियासत, रियासती अनासर और गैर रियासती अनासर जो है वो पनाही कर रहे हैं उन दहशत गर्दों की जो ये हमले करते हैं, चाहे वो दाइश है, चाहे वो हकानी है या कोई दूसरा तीसरा है। तो पाकिस्तान जो है वो विलिंगली या अनविलिंगली जो है उनकी मुआवनत कर रहा है, या उनका मौकफ है गलत है सही है, आई थिंक वो उसको लेके आए हैं। और मैंने जो खबरें देखी हैं, जो सुना है मैंने, वो ये है कि वो कुछ सबूत लेके आए हैं कि भाई देखें हमारे पास ये सबूत है कि फलां आदमी जो है वो आपके इलाके में था, वो फलां उसकी जो ना ये तो शनीद हुई है आप लोगों के साथ। तो अब उसकी डिटेल्स क्या है वो तो किसी को पता नहीं है, लेकिन ये मैं समझता हूँ कि ये जो जो मजमूई तौर पर जो दबाव बढ़ रहा है पाकिस्तान के ऊपर बिलखसूस ट्रंप इंतजामिया की तरफ से, उसकी रोशनी में अगर देखा जाए तो ये काबुल जो है वो इस दबाव को नेक्स्ट लेवल पे ले जाने की कोशिश कर रहा है,
दबाव को नेक्स्ट लेवल पे ले जाने की कोशिश है। डॉक्टर जफर इकबाल चीमा साहब, क्या यही करीने ने क्या लगता है कि कुछ एविडेंस हैं, कुछ डॉक्यूमेंट्स हैं जो पाकिस्तान के साथ वो शेयर करना चाह रही हैं, और इस रेफरेंस में पाकिस्तान के ऊपर कितना दबाव आ सकता है, क्योंकि हालिया दिनों में पिछले दो हमलों में भी कम अज़ कम 115 अफराद काबुल के अंदर वो हलाक हुए हैं।
देखिए ये तो स्पेकुलेट ही किया जा सकता है कि कोई डॉक्यूमेंट साथ लाए होंगे। ये जब भी इस किस्म की विजिट इंटेलिजेंस चीज की दोनों तरफ होती है तो कोई इस किस्म की स्टेटमेंट जब तक नींद ना दी जाए आपके पास कोई सब्सटेंशिएशन नहीं है कि वो डॉक्यूमेंट साथ लाए हैं। इसमें कोई शक नहीं है कि अफगानिस्तान की ये पॉलिसी या ये निज़ाम है कि वो तालिबान जो है वो पाकिस्तान से ऑपरेट करते हैं और उनके पास कोई ना कुछ मैसेजेस होंगे जो उन्होंने रिकॉर्ड कर रखे होंगे। इसी तरह पाकिस्तान जब ये इल्ज़ाम लगाता है या कहता है कि पाकिस्तान में जो टेररिस्ट एक्टिविटीज होती हैं वो अफगानिस्तान के बाद सूबों में बैठ के मुला जो जो ये शरीत महमदी का जो दमाद था मुलाफल इस किस्म के लोग जो वो रिकॉर्डिंग टेपिंग पेश करता है कि ये चीज़ें हैं इस तरह से हुई हैं आप इनको बंद करें। मेरा ख्याल में ये जो इंक्रीजिंग प्रेशर पिछले कोई एक महीने से आ रहा है जो कि लगातार 3-4 किस्म की ऑपरेशन हुई हैं, अगरचे वो सिविलियन के खिलाफ ज़्यादा हुई हैं, बहुत कम उसमें फौजी मारे गए हैं, लेकिन ये चीज़ सामने रखनी होगी कि वो बहुत ही टाइटली कंट्रोल्ड एरिया में हुई हैं, जहाँ अफगानिस्तान ये समझ लें कि एक बहुत बड़ी डेमोन्स्ट्रेशन है इन ए वेरी लार्ज वे कि अफगान सिक्योरिटी फोर्सेज जो हैं वो अपने जो बहुत ही वेल कंट्रोल्ड और उनके प्रोटेक्टेड एरिया था उनको वो हिफाजत करने में नाकाम रहे हैं। मैं तो समझता हूँ ये कोई पाकिस्तान के साथ कोई इस किस्म की नेगोशिएशन की पोजिशन में तो अफगानिस्तान है नहीं है, ये बहरहाल इम्प्लीट करने आए होंगे कि ये इस तरह के इस लेवल तक जो हमारे लिए मसाइल पैदा हो सकते हैं। असल पाकिस्तान के ऊपर जो प्रेशर है वो यूनाइटेड स्टेट्स से ही आता रहा है या आ सकता है, ये वही इस पोजिशन में है कि पाकिस्तान के ऊपर वो कोई प्रेशर इकोनॉमिक या और किस्म का कोई डाल सके। तो मेरा तो ख्याल है ये तो एक मीडिएशन होगी दोनों कंट्रीज के दरमियान के म्यूचुअली, और मेरा नहीं ख्याल ये किसी गिव एंड टेक के बगैर मुमकिन है। जब तक अफगानिस्तान पाकिस्तान को ये रीशो नहीं कराता कि उनकी तरफ से ये चीज़ें बंद हो जाएगी, मेरा ख्याल है उनका यहाँ से कागजात जाने का काफ़ी मुश्किल है।
आसिफ नंग साहब ने हमें ज्वाइन किया, फॉर्मर गवर्नर फरा प्रोविंस के और एक यूनिवर्सिटी के अंदर वाइस चांसलर रेक्टर भी हैं। आसिफ नंग साहब, हम आपके बेहद शुक्रगुजार हैं, आपने हमारे लिए वक्त निकाला। हम आपसे जानना चाहेंगे कि अफगान वजीर दाखला और अफगानिस्तान की इंटेलिजेंस एजेंसी के सरबराह पाकिस्तान में मौजूद हैं, मुमकिन तौर पे आपके ख्याल में क्या चीज़ें वहाँ पे डिस्कस हो रही हैं? बज़ाहिर हमारे तजियाकारों का, कामरान बुखारी साहब का ख्याल ये है कि हालिया हमलों के पस मंज़र में मुमकिन तौर पे उनके पास कुछ डॉक्यूमेंट्स या प्रूफ या एविडेंस हो सकते हैं जो वो पाकिस्तान के साथ शेयर कर रहे हैं कि आपकी तरफ से लोग आते हैं।
जी मैं सलाम पेश करता हूँ आपको और सारे सामीन को, आपके मेहमान को। यहाँ अफगानिस्तान में जो पिछले एक हफ्ते में दो हफ्तों में जो सनसनीखेज हवादिस था तो उनके हवाले से हमें ये ऐसा लगता है कि इस तरह जो बहुत टेक्निकल मतलब वो हमले जो हुआ तो उनके पीछे सिर्फ तालिबान नहीं हो सकता, मतलब उसके कोई मदद करता है या कोई उसको गाइड करता है।
सही।
और जो इसमें इस बारूद जो इसमें इस्तेमाल हुआ उसकी जो डैमेज जो था लोगों को, ये सब तालिबान का इससे पहले ऐसा ही इस्तेमाल कभी नहीं किया इस तरह जो हथियार में बारूद था। तो अफगान जो हमारा सरबराह है हमारा सिक्योरिटी एजेंसी का और वजीर दाखिला जो वो अब पाकिस्तान में है और वो एविडेंस दिखाएगी जो इस हमलों में और इससे पहले जो हमला पहला हुआ एक बड़ा धमाका जो काबुल में 3 महीना पहला हुआ तो उसका भी ये दोनों और जो भी अफगानिस्तान में जो जितना पाकिस्तानी तालिबान पकड़ गया है उनकी भी
ठीक है। आप भी इंडोर्स कर रहे हैं जो कामरान बुखारी साहब ने कहा, लेकिन एक लम्हे के लिए अगर हम इसको सच मान लें कि यही चीज़ें वहाँ पे डिस्कस हो रही हैं और अफगानिस्तान के पास इस बारे में कोई सबूत भी हैं, तो सवाल ये पैदा होता है कि पाकिस्तान को ऐसे हालात में ऐसी किसी भी कार्रवाई की भी किसी भी सतह के ऊपर मदद की क्यों कर ज़रूरत है जब पूरी दुनिया की नज़रें उसके ऊपर हैं, बिल्कुल टेलीस्कोप से सारी दुनिया देख रही है कि पाकिस्तान के अंदर क्या हो रहा है, ये चीज़ें पाकिस्तान के लिए कैसे हेल्पफुल या मददगार हो सकती हैं? जी आसिफ नंग साहब
जी, अब हमारे अफगानिस्तान में जो हालात है अभी 10-15 साल इस पर गुजरा, और 15 साल में हमारा अफगान सरकार ने बार ये बताया कि पाकिस्तान की इंटेलिजेंस सर्विस जो है वो अफगानिस्तान की तालिबान के साथ यहाँ पे इंसर्जेंसी में उनकी हाथ है, और उनकी जो ठिकाने हैं तालिबान का वो पाकिस्तान में है। और ये बहुत वाजह बात भी है, इससे कोई अभी दुनिया में भी कोई आंक नहीं मिटा सकते, क्योंकि आप देखिए
वहाँ पे यानी ये बड़े गहरे यकीन है कि पाकिस्तान की इन्वॉल्वमेंट है। कामरान साहब जरा इस एंगल पे आइए, अगर एक लम्हे के लिए मान लेते हैं कि वहाँ पे जो इल्जामात या दावे अफगानिस्तान से आते हैं, पाकिस्तान इन हालात में ऐसी किसी भी कार्रवाई में क्यों कर कोई किरदार अदा करना चाहेगा, उसको क्या फ़ायदा हो सकता है?
देखिए पाकिस्तान के लिए जो है, पहली बात तो ये कि पाकिस्तान से कौन लोग हैं जो कि ये तालिबान की मुआवनत कर रहे हैं या दाइश की या किसी जो भी दहशतगर्दी कर रहा है अफगानिस्तान में, उसमें पाकिस्तान की तरफ से सपोर्ट किसको, क्या वो सर्विंग इंटेलिजेंस ऑफिसर्स हैं, और अगर हैं तो किस लेवल के हैं, क्या वो जो है रिटायर्ड लोग हैं, क्या वो लोग हैं जो उनकी जो है आइडियोलॉजिकल हमनवाही है उनके साथ, कौन लोग नहीं जो कर रहे हैं, गैर रियासती अनासर है, रियासती अनासर है, और मतलब ये इस पूरे खाके को किसी ने सही तरीके से जो है वो तस्वीर नहीं खींची है किसी ने आज तक। ये बात की जाती है लेकिन ये डिटेल में नहीं होता कि अच्छा भाई अगर कहते जी इंटर सर्विसेज इंटेलिजेंस कर रही है तो ठीक है, फिर इंटर सर्विसेज इंटेलिजेंस अगर कर रही है तो बताइए कि कौन कर रहा है, कोई मेजर है, कोई कर्नल है, कोई कौन लोग हैं जो ये काम कर रहे हैं, कोई ब्रिगेडियर है। इस लेवल की डिटेल जब सामने नहीं आएगी तो मैं नहीं समझता जो है ये जो गुफ्तगू है, ये जो डिबेट है, ये जो इल्जाम तराशी है दोनों तरफ की, वो आगे बढ़ेगी। तो पहली बात तो ये, दूसरी बात ये है कि पाकिस्तान को अपने इंटरेस्ट को देखना है। अगर अफगानिस्तान जो है वो डिस्टेबलाइज हो जाता है, वहां पर जो है लोग कहते हैं जी तालिबान की हुकूमत आ जाएगी, तालिबान की हुकूमत नहीं आएगी, एक एनआरकी रहेगी। वो एनआरकी पाकिस्तान के लिए बहुत महंगी है, बहुत भारी है, बड़ी मुश्किलों से पाकिस्तान ने अपनी डोमेस्टिक इंसर्जेंसी के ऊपर काबू पाया है, वो भी है अब उस जोर पे नहीं है, लेकिन कभी ना कभी वक्तन फवक्तन फिर से हमला हो जाता है, तो बड़ा जो है ये उसकी फ्रीक्वेंसी कम हो गई लेकिन मुकम्मल तौर से हो गई नहीं। अगर अगर अफगानिस्तान की हुकूमत कोलैप्स कर जाती है और अमेरिका जो है वो बेसिकली कहता है कि भाई हम जो है यहाँ से जा रहे हैं, वियतनाम से भी तो निकला था ना वो, तो वो फिर जो है फिर सारी की सारा नजला पाकिस्तान पे गिरेगा। इसलिए इसलिए पाकिस्तान के इंटरेस्ट में है कि वो अपने जो अफगान काउंटर पार्ट हैं उनके साथ मिलकर इसका कोई हल निकालें। और मैं नहीं कहता कि आसान है, लेकिन ये है कि वो मैंने कहा ना डिबेट वहीं की वहीं रुकी हुई है, भाई ISI करा रही है, भाई अच्छा फिर कौन करा रहा है, उससे आगे बात जाती नहीं है मतलब। और ये को मैं बहुत सालों से सुन रहा हूँ और अक्सर मैं कहता हूँ कि भाई इसकी डिटेल्स क्या है ये तो बताइए,
सही, और वो डिटेल्स वहाँ से नहीं मिलती हैं। डॉक्टर जफर इकबाल जी साहब, अगर वही सवाल आपसे भी है जैसे जो आसिफ नंग साहब से किया कामरान साहब से, पाकिस्तान के क्यों कर मफाद में होगा अगर वहाँ पे दहशत गर्दी हो, इस तरह के वाकयात हों?
ज़ाहिर पाकिस्तान के मफाद में नहीं है, और मैं कामरान बुखारी साहब की राय से बिल्कुल 100% मुतफिक हूँ कि पाकिस्तान के अफगानिस्तान में बड़े लिजिटिमेट इंटरेस्ट हैं। उन लिजिटिमेट इंटरेस्ट की अगर हिस्ट्री आप 1979 से ट्रेस करें, जब वहाँ सोवियत यूनियन ने इंटरवीन किया था, उस वक्त हमने अमेरिका के साथ मिलकर एक 10-12 साल की जंग लड़ी, उसके बाद भी वे पाकिस्तान इन्वॉल्व रहा, तो पाकिस्तान का वो एक वेस्टर्न बॉर्डर जो है, पूरी वेस्टर्न साइड से पाकिस्तान की सिक्योरिटी जो है वो एक्सपोज्ड है अफगानिस्तान में, टेररिज्म की वजह से, इंसर्जेंसी की वजह से, या जो अफगानिस्तान में इस वक्त हालात हैं, एक क्योस है, एक मजबूत हुकूमत नहीं है, और आहिस्ता आहिस्ता तालिबान जो है वो ज़्यादा से ज़्यादा अफगानिस्तान के सूबों पर कब्जा करते जा रहे हैं। तो मेरा नहीं ख्याल कि पाकिस्तान की बजाय और कोई भी हुकूमत या और भी कोई मुल्क होता तो वो इसी सूरत हाल के तहत अपनी आंखें बंद कर सकता है। तो इससे डायरेक्टली आपकी बॉर्डर सिक्योरिटी का तल्लक है, इससे आपकी ओवरऑल सिक्योरिटी और फॉरेन पॉलिसी का तल्लक है, اسے آپ کے افغانستان کے ساتھ تعلقات کے, افغانستان ایک آپ کا ہمسایا ملک ہے, تو آپ کیسے کہہ سکتے ہیں کہ آپ کے بارڈر کے اوپر ٹیررزم جا رہا ہے یا قیاس ہو رہی ہے یا اس قسم کی, یا آگے والے حالات میں جیسے بخاری صاحب نے بڑا صحیح فرمایا کہ اگر وہاں افغانستان کی گورنمنٹ کولیپس ہوتی ہے تو کون افیکٹ ہوگا
سب سے زیادہ پاکستان کے اوپر؟ ظاہر ہے اس کا آخری ایک اینگل ہے, مجھے اس کے اوپر
پاکستان کی سیف سے
وہاں جی آخری اینگل ہے اس کے اوپر میں کوئکلی اپنے پینلسٹ کے ریمارکس لینا چاہوں گا. آصف ننگ صاحب, ایک اور جو ڈیولپمنٹ ہے, گزشتہ روز پاکستان نے کہا کہ ہم نے 27 حقانی نیٹورک کے جو مشتبہ جنگجو ہیں لوگ ہیں ان کو پچھلے ایک سال میں افغانستان کے حوالے کیا ہے, اور افغانستان کے سفیر یہ کہتے ہیں کہ مجھے تو اس بات پہ حیرت ہے, میرے لیے یہ خبر ہے, دیٹ مینس کہ تردید ہو رہی ہے وہاں پہ. سو کیا حقانی نیٹورک کے اوپر کسی سطح پہ کوئی کوآپریشن ہو رہا ہے جو پاکستان کے دفتر خارجہ کے ترجمان نے دعویٰ کیا ہے؟
حقانی نیٹورک کی بہت بڑا ایک نیٹورک ہے, ان کی بہت عمائدین جو ہے ابھی پاکستان میں ہے. دیکھیں وہاں پہ 10 سے زیادہ طالبان کی, افغان طالبان کی شورا جو ہے وہ پاکستان میں ہے, اور اس کی عمائدین کا سب کا نام بھی ہمیں معلوم ہے. اور اگر ہم کہیں کہ شورائے کویتہ میں اور چمن میں جو ہے, ملاکنڈ اور سوات اور سوابئی میں جو ہے, خیبر ایجنسی میں جو ہے, انگورباغ میں جو ہے, شینواری ایجنسی میں اور محمد ایجنسی میں, میر علی میں, میران شاہ میں, اس طرح وانہ میں, بہت ایریا جو ہے پاکستان کے زمین پر, وہاں پہ طالبان کا بہت بڑا معاہدین ہے, جس طرح ملا عبدالرزاق ہے, جس طرح ملا منصور تھا, جس طرح ملا عمر تھا, اور اب بھی ملا ذاکر کویٹہ میں جو سب سے بڑا طالبان کا لیڈر ہے. اور پھر طالبان کی ملا عمر کی موت کی بات, جو اس کی سمجھوتا ہوا طالبان کے درمیان اختلاف تھا, تو مولانا سمیع الحق اور مولانا فضل الرحمان دونوں وہاں پہ گیا اور وہاں پہ ایک دھماکہ بھی ہوا, تو انہوں نے سمجھوتا اور دونوں کے درمیان مصالحے کی بات چیت کر رہا تھا. اس طرح ابھی آپ دیکھیں ہمارا یہاں پشاور کے آس پاس جو حقانیہ مدرسہ ہے, اس میں بہت بڑا عمائدین ہے جو طالبان کی وزراء کی سطح پر جو لوگ تھا, جس طرح ملا حمد اللہ ہے, وہ ابھی بھی وہاں پر ہے. یہاں پہ ہمارا الغیاسیہ میں پشاور میں, وہاں پر بھی طالبان کا بڑا بہت عمائدین ہے. تو اس طرح افغان سرکار کے پاس بہت بڑا لمبا لسٹ بھی ہے اور ٹھکانے کا پتہ بھی ہے, اور جو
پھر اس کا مطلب کہ پاکستان کو اپنے دعوے کو میچ کرنے کے لیے اس لسٹ کو میچ کرنا ضروری ہو جائے گا.
پورا کرتا ہوں
جی جی.
ہمارا بگرام جیل میں اب 300 سے زائد پاکستانی طالبان جو یہاں پر آیا ہے اور طالبان وہ وہاں پر ہے, تو اتنا زیادہ لمبا تھا چکر جو لگایا, اور اسامہ کا اور وہ ملا منصور بھی وہاں مرا گیا, اور وہاں پہ ملا عمر اور دوسرا طالبان کا اتنا عمائدین, اور آپ پاکستان خود بھی کہتے ہیں کہ ہم 27 سے زیادہ حقانی نیٹورک کے لوگوں کو ہم افغانستان کو تسلیم کر دیا. یہ وہ لوگ ہیں جو پاکستان کے ساتھ کوآپریشن نہیں کرتا تھا, تو اس طرح اور بھی تھا کچھ جو کوآپریشن نہیں کرتا تھا تو اس کو امریکہ کو تسلیم کرتے یا افغان سرکار کو تسلیم کرتے, لیکن جو پاکستان کی طرف میں ہے اور جو اس کی پراکسی وار لڑ رہی ہے وہ اس کو کوئی ہاتھ نہیں لگاتا ہے.
جی کامران بخاری صاحب, آخری سوال آپ سے, آپ کو جانا بھی ہوگا, اس دعوے کے بارے میں آپ کی کیا رائے, کیوں ایسی ایکسچینج ہو رہی ہے عسکریت پسندوں کی ملیٹنٹس کی؟
چھوٹے پیمانے پہ ضرور ہو رہی ہوگی, لیکن یہ ہے کہ میں سمجھتا ہوں کہ جس لیول پہ ہونی چاہیے وہ کوآپریشن وہ نہیں ہو رہی, اگر ہو رہی ہوتی تو پھر جو موجودہ حالات ہیں وہ نہ ہوتے. میرا اپنا ذاتی یہ خیال ہے کہ جو ہے پاکستان کا وہ انفلوئنس نہیں ہے ریاست کا جو ایک کسی زمانے میں ہوتا تھا طالبان کے اوپر. میں سمجھتا ہوں کہ طالبان جو ہیں اب ان کو پاکستانی ریاست کی آفیشیل اس طریقے سے جو ہے وہ ڈپینڈنسی نہیں ہے. غیر ریاستی عناصر جیسے انہوں نے ابھی بات کی, مولانا فضل الرحمان, مولانا سمیع الحق, اس طرح کے دیگر لوگ, پرانے ریٹائرڈ ملٹری اور جو ہے انٹیلیجنس کے آفیشلز جو کہ کب کسی زمانے میں ریٹائر ہو گئے تھے, ان کے پرانے جو ہے نا تعلقات ہیں, قبائلی تعلقات ہیں, کمرشل تعلقات ہیں, تو وہ اب یہ پورس بارڈر ہے نا, تو اس میں جو ہے ایک زمانے سے یہ جنگ بھی تو اب 40 سال کی ہونے لگی ہے, تو ایک زمانہ گزر گیا. تو میں سمجھتا ہوں کہ وہ طالبان جو ہیں وہ اب اگر پاکستان کے لیے بھی بڑا ایک انڈر ٹیکنگ ہوگا ریاست کے لیے, کہ اگر جس دن وہ یہ فیصلہ کر لے کہ بھائی اب ان سب کو جو ہے نا ختم کرنا ہے, اگر یہ فیصلہ اسلام آباد کر لیتا ہے کہ بھائی ان ملاؤں کو یہاں رہنے نہیں دینا ہے, تو ان کو نکالنا بھی ایک بہت بڑا مہمہ ہوگا. میری اپنی رائے یہ ہے, میرے پاس اس کا کچھ
ثبوت نہیں ہے,
میں انالیسس کر رہا ہوں, سپیکولیٹ کر رہا ہوں. میں
بے حد شکریہ کامران بخاری صاحب آپ کا, آپ نے جوائن کیا. آصف ننگ صاحب فارمر گورنر فار آر پروونس صاحب ہمارے ساتھ تھے, آپ کے بھی بے حد شکریہ. ڈاکٹر صاحب آپ سے آخری سوال, اور وہ اس ریفرنس میں ہے کہ ایک امریکی ٹیم بھی اسلام آباد میں ہے, وہ پاکستان میں افغان پناہ گزینوں کے قیام کی آج ڈیڈ لائن ہے, کیا یہ ٹیم جو ہے پاکستان کو مزید توسیع میں قائل کرنے میں کامیاب ہو جائے گی؟
میرا خیال ہے کہ بالکل اس میں توسیع ہو جائے گی, کیونکہ پریکٹیکلی اتنے
پوسیبل نہیں گیا
افغان ریفیوجی کی تعداد کو نکالنا ہی ایک بہت بڑا مسئلہ ہے, جو اگر پاکستان چاہے بھی تو نہیں کر سکتا. افغانستان اگر ان کو دل سے لینا بھی چاہے, ایک دم اتنے بڑے ریفیوجی کے جمع رفیوج کو نہیں لیا جا سکتا. تو میرا خیال ہے اس میں توسیع تو یقینی طور پہ ہوگی, لیکن جس طریقے سے پاکستان کی طرف سے کہا جا رہا ہے کہ یہ نافذ نافذ پیشنس ہیز کم ٹو این اینڈ, اور پاکستان کی یہ بھی پالیسی ہے کہ زیادہ تر جو مسائل پاکستان میں ٹیررزم کے ہیں اور جو یہاں سے افغانستان میں, وہ افغان ریفیوجیز کے اندر سے ہی لوگ پینیٹریٹ کرتے ہیں باہر جا کے, اور اس لیے پاکستان کے لیے اتنی سیکورٹی ان کی جو مینٹین کرنی ہے وہ بہت پرابلم ہے. تو دو مسائل ہیں پاکستان کے لیے, ایک فائنینشیل اور اکنامک مسئلہ ہے, اور دوسرا ان کی سیکورٹی کا مسئلہ ہے. تو جس میں پالیسی یہ ہے کہ پاکستان جو ہے نافذ ناف آپ ان کو واپس لے کے, یہ تو پالیسی میں براڈ طور پہ کوئی چینج نہیں آئے
گی.
وقتی طور پہ آپ کی بات صحیح ہے, اس میں توسیع ہو جائے گی, کیونکہ فزیکلی یہ ممکن ہی نہیں ہے کہ ان کو
اتنے لوگوں کو یا نکالا جا سکے یا پھر وہ قبول کر سکیں. بہت شکریہ ڈاکٹر ظفر اقبال چیمہ صاحب, آپ ہمارے ساتھ روٹ موجود رہے اس سیگمنٹ میں, آپ کا بہت شکریہ. اور پروگرام کے اگلے سیگمنٹ پہ جانے سے پہلے دو کالرز, شمیم خان مردان سے اور حافظ فتح محمد اٹک سے. جی السلام علیکم حافظ صاحب, کیا کہیں گے آپ؟
جناب السلام علیکم, اٹک سے حافظ فتح محمد کہہ رہا ہوں.
جی
سر جی, آپ کے مہمان تو چلے گئے, میں ایک عام آدمی ہوں, میں یہ گزارش کرتا ہوں کہ 20 روپے جیب میں نہ ہو تو انسان چائے کی پیالی نہیں پی سکتا. تو یہ فنڈنگ کے بغیر طالبان اتنے بڑے بڑے حملے کیسے کر سکتے ہیں؟ آخر کوئی تو ہے جو ان کو اسلحہ اور فنڈنگ کر رہا ہے, اس بات پہ تمام حکومتیں کیوں غور نہیں کرتی؟ شکریہ.
جی بہت شکریہ آپ کا, اور یہ سوالات ہمارے شوز میں ظاہر ہوتے رہے ہیں, اور اس کے لیے مختلف چینلز ہیں فنڈنگ کے, اور ایون جو عسکریت پسند گروپس ہیں ان کے اپنے بھی وسائل ہیں, جس کے اندر ایکسٹارشنز ہے, جس کے اندر کڈنیپنگ ہے, جس کے اندر لوٹ مار ہے. آپ کراچی کے واقعات بھی سنتے رہتے ہیں جو پاکستان کی طالبان کے ساتھ بھی لنک کیے جاتے ہیں, کہ وہاں پہ بینکوں کے اندر ڈکیتیاں بھی ہیں, اغوا برائے توان ہے, یعنی تو کچھ کرمنل ایکٹیویٹیز بھی ہوتی ہیں, اور پھر ایون ہائی پروفائل کچھ لوگوں کو گرفتاریاں ہیں, اور پھر ریجن کے اندر جن لوگوں کے, جن ملکوں کے, جن گروپوں کے مفادات ایک دوسرے سے مختلف ہوتے ہیں, سو وہاں سے بھی مدد آیا کرتی ہے. یہ ہمارے پینلسٹ کہا کرتے ہیں. یہ پروگرام آپ وائس آف امریکہ واشنگٹن سے براہ راست سن رہے ہیں, میں ہوں اسد حسن اور پروڈیوسر ہمارے ساتھ اسفر امام, اور بات ہم کریں گے پروگرام کے آخری حصے میں پاکستان کے اندر ایک پولیٹیکل ڈیولپمنٹ سے. آپ کو معلوم ہے سابق وزیر اعظم میاں نواز شریف, ان کے اوپر پابندی لگ چکی ہے, نااہل قرار پا چکی ہیں, پاکستان تحریک انصاف کے رہنما جہانگیر ترین ان کو بھی نااہل قرار دے دیا گیا, ان کے اوپر لائف ٹائم پابندی لگائی گئی سیاست میں اور کوئی بھی پبلک آفس رکھنے میں. سپریم کورٹ کے چیف جسٹس ثاقب نثار نے آئین کے آرٹیکل 62(1)(f) کی تشریح سے متعلق کیس کے دوران ریمارکس دیے ہیں کہ بے ایمانی کا مطلب چیٹنگ اور فراڈ ہے, جس کے مرتکب افراد پر تاحیات پابندی لگنی چاہیے. لیکن اس میں ساتھ ساتھ یہ ہوا ہے کہ سابق اراکین اسمبلی نے آئین کے آرٹیکل 62(1) کی تشریح اور نااہلی کی مدت کے تعین کے لیے عدالت عظمیٰ میں درخواستیں بھی دائر کی ہوئی ہیں, کہ عدالت نے تمام درخواستوں کو یکجا کرتے ہوئے 5 رکنی ایک بینچ بھی تشکیل دیا ہے. سو اس اعتبار سے ایک اور موقع یا ایکسٹینشن ہے پالیٹیشنز کے پاس کہ وہ اپنے آپ کو وہاں پہ ڈیفینڈ کر سکیں. انالیسز لیں گے ڈاکٹر غوث محمد صاحب, فارمر جسٹس سندھ ہائی کورٹ, ممتاز آئینی ماہر ہیں وہ ہمارے ساتھ ہیں, ڈاکٹر غلام مجتبہ صاحب پولیٹیکل انالسٹ ہیں. سو پہلے ذرا آئینی پہلوؤں پہ ڈاکٹر غوث محمد صاحب یہ فرمائیے گا کہ جو یہ مقدمہ ہے, جو یہ پٹیشنز ایکسیپٹ کی گئی ہیں سننے کے لیے, کتنا موقع فراہم کرتی ہیں سابق وزیر اعظم کو بھی کہ وہ اپنی صفائی کے لیے آ سکیں, جہانگیر ترین کو بھی, اور پھر یہ کہ تاحیات پابندی کا تعین کس طرح سے ہو سکتا ہے؟
جی السلام علیکم, بہت بہت شکریہ آپ نے موقع دیا مجھے. بات یہ ہے کہ دیکھیے, نواز شریف صاحب نے کوئی پٹیشن نہیں فائل کی ہے اس سلسلے میں, اور اسی طرح سے جہانگیر ترین نے بھی کوئی نہیں کی ہے. آج نواز شریف صاحب کی طرف سے جو وکیل صاحب پیش ہوئے وہ صرف ایک نمائندے کی حیثیت سے ہے. بنیادی بات یہ ہے کہ اس سے پہلے ججمنٹس موجود ہیں لہڑی کا اور بھی ججمنٹس ہیں, تو وہ کنٹرڈکٹری ہیں. بعض میں انہوں نے اتنی امپوزیشن لگائی ہے بین سب کچھ ہے, تو اب وہ چاہتے ہیں کہ ایک اس میں تسلسل آ جائے کہ بھئی کیا لا ہونا چاہیے اس سلسلے میں, چونکہ ابھی تک 62 میں تو کہیں بھی یہ نہیں ہے کہ آپ کا حیات بین لگائیں گے یا 5 سال کے لیے لگائیں گے, تو اس کی انٹرپریٹیشن جو ہے سپریم کورٹ دے گی, اسی لیے لارجر بینچ بنایا گیا ہے. یہ ہے اصل. اب اگر اس میں دو باتیں ہیں, یا تو کہہ دیں گے ٹھیک صاحب لائف بین, یا پھر فلاں مدت کے لیے جیسے کہ 5 سال کے لیے, یا ریمیننگ پیریڈ کے لیے جو ان کا پیریڈ تھا اس کے لیے بین, کہ آپ دوبارہ اس مدت میں ممبر نہیں بن سکتے. یہ چیز ہے. یہ
تو اس میں کیا کچھ کمپنسیشن آ سکتی ہے اگر وہ آرگیو کریں گے, ان کے وکیل آرگیو کریں گے اس میں, کیونکہ بہت سارے لوگ کہتے ہیں, ایون نواز شریف صاحب نے یہ کہا کہ یہ تو انسانی حقوق کی خلاف ورزی ہے لائف ٹائم بین کرنا. کسی
ان کا یہ کہنا کسی حد تک وزن رکھتا ہے اس میں, کہ دیکھیے بات یہ ہے کہ جب ایک شخص جو ہے ریپینٹ کرے سپوزنگ, اور یہ کہے کہ ہاں صاحب وہ معافی بھی مانگ لے, تو پروردگار بھی اس کو معاف کرتا ہے. آرٹیکلس جو ہمارے فنڈامنٹل رائٹس ہیں اس میں تو باقاعدہ ایسوسیشن کے بھی آپ کو, پولیٹیکل ایکٹیویٹیز کی بھی آپ کو اجازت ہے, جیسے کہ پاکستان کے مفاد کے خلاف نہ ہو وغیرہ وغیرہ. تو بات یہ ہے کہ اس طرح کا وہ کرنا صحیح نہیں ہے. لیکن بنیادی بات ایک اور بھی میں آپ کی خدمت میں عرض کروں
جی.
سوال جہاں یہ آج کل ڈبیٹ یہ ہو رہا ہے کہ کیا یہ سپریم کورٹ کے دائرے اختیار میں ہے کہ وہ اس طرح کی انٹرپریٹیشن دے 62 کی, یا یہ پارلیمان کا اختیار ہے کہ جس نے کہ ہمیں آئین دیا ہے اور اس کے بعد ان کا کام ہے کہ آگے اس میں وہ کرے. مسئلہ تھی پارلیمنٹ کی, انہوں نے اس میں کوئی پیریڈ کا تعین نہیں کیا, چاہے وہ 61F ہو یا 63 میں کیا ہے انہوں نے
صحیح.
کہ اگر کوئی سپوزنگ یہ ہے تو یہ چیزیں جو ہے نا, تو اب یہ ڈیبیٹ چل رہی ہے اس وقت.
Exactly. اور یہ اب دیکھنا ہے کہ کس رخ جاتی ہے. ڈاکٹر غلام مجتبا صاحب, ذرا سیاسی اس کا اینگل آپ یہ فرمائیے گا کہ اگر اس آرٹیکل 62F کی تشریح کا جو معاملہ ہے, اس سے متعلق جو کیس کی سماعت ہو رہی ہے, اس میں الٹیمیٹلی کچھ کمپنسیشن نکل سکتی ہے پولیٹیکل لیڈرز کے لیے جن کو حال ہی میں بین کیا گیا ہے, لائف بظاہر لگتا ہے کہ جیسے لائف ٹائم بین کیا ہے, بھلے وہ نواز شریف صاحب ہوں یا جہانگیر ترین صاحب ہوں.
دیکھیے اسن صاحب, پہلی بات تو یہ کہ جو ڈسکشن چل رہی ہے وہ ساری کی ساری اس پہ بیس کر رہی ہے کہ از لائف لانگ ڈسکوالیفیکیشن وائلیشن آف بیسک ہیومن رائٹس. میں اس کو ریجیکٹ کروں گا اس نوشن کو, اور میں سجیسٹ کروں گا سپریم کورٹ آف پاکستان کو کہ اس کے اندر ایڈیشن کریں کہ یہ بیسک ہیومن رائٹس کے زمرے میں آتا ہے یا رائٹس آف دی پریولیج کے زمرے میں آتا ہے. رائٹس آف دی پریولیج اینڈ ہیومن رائٹس دونوں کے اندر بڑا فرق ہے. مثلاً فریڈم آف ایکسپریشن, یہ میرا فنڈامنٹل رائٹ ہے ایز اے سٹیزن. ڈرائیونگ کرنا, گاڑی کو چلانا, یہ میرا فنڈامنٹل رائٹ نہیں ہے. اگر میرے پاس ڈرائیورس لائسنس ہے اور میں کوالیفائی کرتا ہوں اس معیار کو جس پہ میں ڈرائیونگ کر سکتا ہوں اور سیفٹی کو مینٹین کر سکتا ہوں, تو یہ میرا پریولیج ہے آفٹر ڈرائیونگ ڈرائیورس لائسنس لینا اور ڈرائیو کرنا, یہ میرا فنڈامنٹل رائٹ نہیں ہے. چنانچہ آفس ہولڈ کرنا, پاکستان کی پبلک آفس جس کے اندر ڈیفائن کیا گیا 62F اور 63 کے اندر کہ صادق اور امین ہونا لازم ہے, یہ پریولیج ہے. اگر اس پریولیج کو آپ وائلیٹ کرتے ہیں, اگر اس پریولیج کو آپ فالو نہیں کرتے ہیں, دین یو ڈیزرو ایگزیمپلری پنشمنٹ ٹو فارم اے پریسیڈنس ان بروٹل اکاؤنٹیبلٹی. اور پاکستان کی عوام سیاسی, چونکہ آپ سیاسی رخ مجھ سے پوچھ رہے ہیں
جی,
تو سیاسی طور پہ پاکستان کی عوام یہ سمجھتی ہے کہ پاکستان کو ریپیٹیڈلی کلیپٹوکریسی, نیپوٹزم, کرپشن اور امبیزلمنٹ کا شکار ہونا پڑا. پاکستان کی سٹولن ویلتھ مور دین $240 million صرف ایک ملک میں سوئس بینک اکاؤنٹس میں موجود ہے. دس از بیسائڈز کہ کیمن آئلینڈ میں کتنے پیسے ہیں, برٹش ورجن آئلینڈس میں کتنے پیسے ہیں, لنڈن میں کتنے ہیں, دبئی میں کتنے ہیں. پاکستان کی اتنی بڑی رقم باہر چلی گئی, پاکستانی عوام غریب ہو گئی, پاکستان غریب ہو گیا, لوگ امیر ہوتے چلے گئے. ڈالر اور روپی کا ایکسچینج ریٹ جو 3 روپے کا تھا وہ بڑھتا ہوا آج 112 روپے پہ چلا گیا. پاکستانی عوام چاہتی ہے کہ ایگزیمپلری پنشمنٹ دیا جائے, اس کی کسی قسم کی باؤنٹی, ریوارڈ, انسینٹیو یا اس کے اندر کسی قسم کی کوئی اس کو ریزالو کرنے کے لیے کسی قسم کی.
اب یہ دیکھنا ہے کہ ظاہر کورٹ جو ہے پبلک ایسپائریشن کو کتنا ڈیل کرتی ہے, اور جو لیگل لیجیٹمیٹ اور جو وہاں پہ دلائل آتے ہیں اس کی بنیاد پر. بہت شکریہ آپ کا ڈاکٹر غلام مجتبا صاحب, آپ ہمارے ساتھ ہیں. ڈاکٹر غوث محمد صاحب, آپ کے بھی ہم ممنون ہیں کہ آپ نے ہمارے لیے وقت نکالا. پروگرام یہاں پہ ختم کریں گے. پروڈیوسر تیسفر امام, اسد حسن کو اجازت دیجیے. اللہ حافظ.
اس پروگرام میں جو نقطہائے نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے، اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔